FM, Radio Bheri FM.
Radio Bheri FM, 98.6, Rexy 2.7 MHz. बाँकेमा ल्याण्डफिल साइट निर्माणका लागि जग्गा खरिद प्रक्रियामा अख्तियारको चासो, यही मङ्सिर 15 गते भित्रै प्रतिवेदन बुझाउने छानबिन समितिको तयारी,
निर्वाचन विरोधी गतिविधि गर्नेलाई तत्काल नियन्त्रणमा लिन सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको निर्देशन, मतदाताले सुरक्षाको अनुभूति गर्ने गरी काम गर्न आग्रह,
निर्वाचन सुरक्षाको उचित व्यवस्था गर्न र मतदाता शिक्षालाई अझ प्रभावकारी बनाउनु पर्नेमा राष्ट्रिय मानव अधिकार आयोगको जोड, चुनावको अनुगमनका लागि आयोगले 200 बढी जनशक्ति खटाउने,
र महिला 2020 क्रिकेटको एसिया क्षेत्रको छनौटमा नेपाल र थाइल्यान्डले अङ्क बाँडे। हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट डिडु रावत र मधुबन विश्वको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
प्रदेश र प्रतिनिधि सभा निर्वाचन 2074
पहिलो चरण 5 दिन बाँकी, दोस्रो चरण 16 दिन बाँकी।
माइती नेपाल नेपालगञ्जले बाँकेमा मानव बेचबिखनको उच्च जोखिममा रहेका गाउँपालिका र नगरपालिकामा समेतका युवाहरूलाई मानव बेचबिखन विरुद्ध 3 दिने तालिम दिएको छ। मानव बेचबिखन विरुद्ध महिला बालबालिकामा आधारित मानव अधिकारमुखी क्रियाकलापहरू थप प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि तालिम दिएको हो। युवाहरूलाई श्रव्य र दृश्य सामग्रीहरू मार्फत मानव बेचबिखनको अवस्थाका कारण दलालहरूले अपनाउने तरिका, कानुनी व्यवस्था, वैदेशिक रोजगार, सुरक्षित बसाई सराई र मानव बेचबिखन विरुद्ध युवाको भूमिका लगायतको जानकारी गराइएको छ। तालिममा सहभागी युवाहरूले मानव बेचबिखन विरुद्ध व्यक्तिगत र सामूहिक रूपमा गर्ने काम सहितको कार्ययोजना समेत तयार पारेका छन्। तालिममा माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइराला, सहसंयोजक गायत्री रिमाल, केन्द्रीय बाल कल्याण समितिका श्रोत व्यक्ति भीम अवस्थी, अभियान नेपालका कमला पन्त, जिल्लाका युवा अगुवा आशिष वर्मा, पत्रकार रुद्र सुवेदी लगायतले सहजीकरण गर्नुभएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरले बाँकेमा ल्यान्डफिल साइट निर्माणका लागि जग्गा खरिद प्रक्रियामा अनियमितताको आशंका गर्दै सम्बन्धित सबै फाइल जाँचको लागि झिकाएको छ। नेपालगञ्ज उपमहानगरपालिकालाई पत्रचार गरी ल्यान्डफिल साइटको जग्गा खरिदबारे भएको सबै काम कारवाही सम्बन्धित दस्तावेज झिकाएको कार्यालयले जनाएको छ। नेपालगञ्जको फोहोर आधुनिक किसिमबाट व्यवस्थापन गर्न हिरुमनिया स्थित ल्यान्डफिल साइटको जग्गा खरिद प्रक्रिया झन्डै 1.5 करोड बढी रुपियाँ अनियमितता भएको आशंकामा गठित 5 सदस्यीय छानबिन समितिले काम गरिरहेको अख्तियारले जनाएको छ। 2070 सालमा बाँके हिरुमनिया 7 रहेको खरिद भएको 240 कट्ठा जग्गा मिलोमत्त र बढी मूल्याङ्कन गरी खरिद बिक्री गरेको विषयमा वडा अध्यक्ष दीपक वर्माको संयोजकतामा गठन भएको समितिले जाँचबुझ अगाडि बढाएको छ। स्थानीय क्षेत्रमा खरिद गरिएको ल्यान्डफिल साइटको जग्गा सम्भाव्यता अध्ययनकै क्रममा तत्कालीन नेपालगञ्ज नगरपालिकाका केही कर्मचारीको संलग्नतामा अनियमितता भएको आशंकामा छानबिन समिति गठन भएको हो। जग्गा खरिद गरेको समयमा यो जग्गा खरिद मूल्याङ्कन 44,000 रुपियाँ प्रतिकट्ठा रहेकोमा सरकारी मूल्याङ्कन भन्दा पनि कम दरमा खरिद गरिएको जग्गा 85,000 रुपियाँ कट्ठामा नगरपालिकालाई बिक्री भएको पाइएको जनाएको छ। कर्मचारीले आफ्नो मान्छेको नाममा जग्गा खरिद गरेर नगरपालिकालाई बढी मूल्यमा बिक्री गरेको हुनसक्ने भन्दै थप छानबिन भइरहेको समितिको भनाइ छ। छानबिन समितिका सदस्य बुद्धिसागर सुविधिले पछिल्लो समय बजेट बाँडफाँड, ओडा भेला लगायतका कारण ढिलो भए पनि आगामी मङ्सिर 15 भित्रै प्रतिवेदन बुझाउने तैयारी भएको बताउनु भएको छ। 2.4 करोड रुपियाँमा खरिद गरिएको जग्गालाई 2070 सालमा तत्कालीन नगरपालिकाले 1.25 करोड रुपियाँमा खरिद प्रस्ताव अघि सारेको थियो। नेपालगञ्जबाट दिनहुँ उत्पन्न हुने 35 टन भन्दा बढी फोहोरलाई व्यवस्थित गर्न भन्दै 2073 साल भदौबाट निर्माण कार्य सुरु गरेको ल्यान्डफिल साइट अहिले प्रखार र केही भवन बाहेक सबै काम अलपत्र अवस्थामा रहेको छ। एडिबीको लगानीमा 33.88 करोड मा ल्यान्डफिल साइटको निर्माण सुरु भएको जनाइएको छ।
राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचन सुरक्षा व्यवस्थाको उचित व्यवस्था गर्न र मतदाता शिक्षालाई अझ प्रभावकारी बनाउनु पर्नेमा जोड दिएको छ। आयोगका अध्यक्ष अनुपराज शर्माले प्रमुख निर्वाचन आयुक्त डाक्टर दुपेरचन्द यादवसँग निर्वाचन तयारी, सुरक्षा व्यवस्था, मतदाता शिक्षा, आचार संहिता लगायतका विषयमा चासो राख्नु भएको हो। अध्यक्ष शर्माले निर्वाचनमा निर्वाचनको अनुगमनका लागि आयोगले 200 भन्दा बढी जनशक्ति खटाउने बताउनु भएको छ। प्रमुख निर्वाचन आयुक्त यादवले विगतका निर्वाचनको तुलनामा यसपटक निर्वाचन प्रचार प्रसारमा संगठित रूपमा बालबालिकाको प्रयोग, भोज भतेर आयोजना र अरू आचार संहिता उल्लङ्घनका घटनामा कमी आएको उल्लेख गर्नुभएको छ। उहाँले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र मितव्ययी बनाउने सन्दर्भमा भोटिङ मेसिनको प्रयोग गर्ने सम्बन्धमा विभिन्न अध्ययन भए पनि समयको चापका कारण प्रयोग गर्न नसकेको बताउनुभयो।
प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन विरोधी गतिविधिमा संलग्नहरूलाई तत्काल नियन्त्रणमा लिन सुरक्षाकर्मीहरूलाई निर्देशन दिनुभएको छ। गृह मन्त्रालयले राजधानीमा गरेको प्रदेश नम्बर 3 सुरक्षा गोष्ठीमा देउवाले मतदातालाई निर्वाचनमा निर्धक्क भएर मतदान गर्ने वातावरण बनाउनु पर्ने बताउनुभयो। पछिल्लो समय सुरक्षा चुनौती बढेको भन्दै देउवाले विशेष सुरक्षा रणनीति बनाएर अगाडि बढ्न चारैवटै सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ। उहाँले मतदाताले सुरक्षाको अनुभूति गर्ने गरी प्रभावकारी काम गर्न नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागलाई निर्देशन दिनुभएको छ। गोष्ठीमा देशका विभिन्न ठाउँमा भएका विस्फोटक घटना र क्षतिबारे समीक्षा र रोक्ने उपायबारे छलफल भएको जनाइएको छ।
स्थानीय तहको निर्वाचन भएको 6 महिना बितिसक्दा पनि कतिपय स्थानमा अझै पनि विषयगत सेवाहरू संचालनमा आउन सकेका छैनन्। कुनै कुनै स्थानीय तहमा भर्खर विषयगत कार्यालयहरू स्थापना भएर काम समेत थालिसकेका छन् भने केही ठाउँमा जाने क्रम चलिरहेको छ। यसै सन्दर्भमा हामीले जाजरकोटका नागरिकलाई स्थानीय तहमा विषयगत सेवाहरू प्रवाह कसरी संचालन भइरहेको छ त भनी सोधेका छौँ। सुनौ उनीहरूको विचार आजको जनआवाजमा।
स्वास्थ्यमा जाँदाखेरि हामीलाई चाहिँ सबै कुरा अब भनेको समयमा काम होस् होइन। अब शिक्षाको माध्यममा कुरा गर्नुपर्दा चाहिँ तपाईँको अब शिक्षा पनि अलिकति राम्रै तरिकाले भइरहेछ। अब जाजरकोट अब यति दुर्गम क्षेत्र भए तापनि
अहिलेसम्म अब भर्खर 6 महिना जति भयो, अब शीर्षकहरू विभिन्न शीर्षकमा बजेटहरू छुट्याएको छ, महिला अब धेरै शीर्षकमा छुट्याएको छ, कामहरू भएको छैन सुचारु। अब
स्थानीय तहमा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, पशुका फाँटहरू भर्खर स्थानीय तहले चाहिँ स्थापना गर्न खोजिराखेको छ, पूर्ण रूपले पुरा हुन सकेको छैन र जति सेवा प्रवाह गर्नुपर्ने थियो स्थानीय तहले त्यो चाहिँ प्राप्त गर्न सकेका छैनन्।
औषधि उपचारको लागि पनि सबै राम्रो सुधार आइराखेको छ, अब कृषि सम्बन्धी पनि सबै राम्रो छ सेवा सुविधाहरू, अनि अन्न जातका तरकारीको बिउ बिजन दिइराखेको छ। अहिलेको भन्दा अहिलेकोमा धेरै अब सेवा सुविधाहरू छन्।
स्थानीय तहबाट हाम्रो शिक्षामा भन्नुपर्दा अहिले हाम्रो सम्पूर्ण कुरा शिक्षाको दृष्टि राम्रो छ। अहिले हामीले भन्नुपर्दा अब हाम्रो कृषि क्षेत्रतिर अब हाम्रो त्यहाँ गाउँमा कृषकहरूलाई अब हर कुरामा आफ्नो बिउ बिजन तरकारी अब हर ठाउँमा हाम्रो सेवा सुविधा ठिकै छ।
शिक्षाको अवस्था त्यति समयमै पाठ्य पुस्तक नपुगे तापनि पठन पाठन भइराखेको देखिन्छ। र स्वास्थ्यको कुरा गर्नु पर्दा समुदायमा स्वास्थ्य क्लिनिक छ, पहिले जस्तो सानो बिरामी लागे पनि जिल्लामै धाउनु पर्दैन, गाउँमै उपचार राम्रो भइराखेको छ, सुत्केरी सेवा पनि राम्रो भइराखेको छ।
हामीसँग चुनावी खबरसँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भने विश्राम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले बाँकेमा ल्याण्डफिल्ड साइट निर्माणको जग्गा खरिद प्रक्रियामा अख्तियारको चासो, यही मङ्सिर 15 प्रतिवेदन बुझाउने छानबिन समितिको तयारी, निर्वाचन विरोधी गतिविधि गर्नेलाई तत्काल नियन्त्रणमा लिन सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको निर्देशन, मतदाताले सुरक्षाको अनुभूति गर्ने गरी काम गर्न आग्रह लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फका उम्मेद्वारको अन्तिम सूची सार्वजनिक गरेको छ। यसअघि दलहरूले बुझाएको सूचीमा रहेकाहरूमाथि परेको उजुरीका आधारमा 253 जनाको नाम हटाएर आयोगले अन्तिम सूची सार्वजनिक गरेको हो। आयोगले सार्वजनिक गरेको बन्द सूचीमा प्रतिनिधि सभातर्फ 2273 र प्रदेशसभाका लागि 3565 उम्मेद्वार कायम भएका छन्। प्रदेश नम्बर 6 206 तथा प्रदेश नम्बर 5 604 प्रदेश नम्बर 7 281 उम्मेदवार कायम भएका छन् यस्तै प्रदेश नम्बर 1 577 प्रदेश नम्बर 2 804 प्रदेश नम्बर 3 774 प्रदेश नम्बर 4 319 जना उम्मेदवार रहेका छन् यसअघि दलहरूले गत असोज 29 गते पेश गरेको उम्मेदवारको बन्द सूचीको प्रारम्भिक विवरण आयोगले गत कार्तिक 17 गते सार्वजनिक गरेको थियो समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधि सभा सदस्यका लागि 49 राजनीतिक दलका र प्रदेश सभा सदस्यका लागि 53 राजनीतिक दलका गरी जम्मा 6094 उम्मेद्वार बन्द सूचीमा समावेश भएको प्रारम्भिक विवरण रहेको थियो
यही मङ्सिर 10 गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको लागि डोल्पा जिल्लाका मुख्य 3 नाका सुरक्षा व्यवस्था कडा पारिएको छ प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले जाजरकोट रुकुम र डोल्पाको सिमानाका त्रिवेणी जुम्ला र डोल्पाको सिमानाका मुड्कीचुला होर्ते नाका जुम्ला र डोल्पाको सिमानामा रहेको जगदुल्ला गाउँपालिकाको चौरीकोट सुरक्षा व्यवस्था कडा पारिएको बताउनुभयो डोल्पामा 66 मतदान केन्द्र रहेकोमा 33 अति संवेदनशील मानिएको छ भने 18 संवेदनशील र 15 सामान्य रहेका छन् सबै मतदान केन्द्रमा निर्वाचन शान्त र मतदाताहरूलाई भयरहित वातावरण बनाउनेको लागि सुरक्षा व्यवस्था कडा पारिएको आचार्यको भनाइ छ
नेपाली कङ्ग्रेसले सुर्खेतको वीरेन्द्रनगर 3 एरिचुकमा चुनावी सभा गरेको छ सभामा सुर्खेत क्षेत्र नम्बर 2 प्रतिनिधि सभा उम्मेद्वार हृदयराम थानीले जिल्लाको विकासका लागि विगतमा आफू सक्रिय भएर लागेको भन्दै यसपटक निर्वाचित गराईमा विगतका अपुरा कामहरू समेत पूरा गर्ने बताउनु भएको छ उहाँले सदरमुकाम वीरेन्द्रनगर मा 9 किलोमिटर फोरलेन सडक निर्माण भइरहेको चक्रपथ खानेपानीको समस्या समाधान गर्न भेरीको पानी लिफ्ट गरेर ल्याउने तयारी भइरहेको बताउनु भएको छ मुलुकको निकास र विकासको लागि कङ्ग्रेस नै समाधानकर्ता भएको पनि उहाँको दावी छ सभामा क्षेत्र नम्बर 2 प्रदेश कका उम्मेद्वार कमलराज रेग्मीले आफूले निर्वाचित भए वीरेन्द्रनगरको समृद्धि र नागरिकको सेवामा अहोरात्र खटिने बताउनु भयो पूर्व राज्य मन्त्री खड्ग बहादुर बस्यालले विगतमा चाहिँ यसपटकको प्रतिनिधि र प्रदेश सभामा पनि कङ्ग्रेसलाई जिताउने गरी एक ढिक्का भएर खट्न कार्यकर्तालाई आह्वान गर्नुभएको छ सभालाई कङ्ग्रेस जिल्ला कार्य समिति सुर्खेतका सचिव भूपेन्द्र खत्री वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी लगायतले पनि सम्बोधन गर्नुभएको छ कार्यक्रममा नेपाली कङ्ग्रेस क्षेत्र नम्बर 2 सभापति नारायण कोइराला र रामकुमारी थापाकोले समेत उपस्थिति रहेको थियो यस्तै कङ्ग्रेसले पञ्चपुरी नगरपालिका वडा नम्बर 2 सालकोटमा पनि चुनावी सभा गरेको जनाएको छ
यता कङ्ग्रेसका केन्द्रीय सदस्य पूर्णबहादुर खड्गाले संविधानको लागि दिएको वचन कङ्ग्रेसकै नेतृत्वमा पूरा भएको भन्दै जनताले आफूलाई विजय गराएमा गरेका प्रतिबद्धताहरू पूरा गरेरै छाड्ने दावी गर्नुभएको छ सुर्खेत क्षेत्र नम्बर 1 उम्मेद्वार समेत रहनुभएका खड्गाले बजेचौर स्थित देउलीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै जनताका आवश्यकता अनुसार नयाँ नयाँ विकासका कामहरू गर्दै जाने खाका तयार पारेको बताउनुभयो भइरहेको विकास निर्माणको कार्य पूरा गर्दै यो निर्वाचनमा पनि आफू विजय भएमा जनताको लागि अति आवश्यक मानिएका सडक सञ्चार विद्युत सिँचाइ खानेपानी लगायतका विकास निर्माणको कामलाई प्राथमिकता दिने उहाँले बताउनु भएको छ नेपाली कङ्ग्रेस गाउँ कार्य समिति बजेटचोरका सभापति अशोक केसीको सभापतिमा भएको कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो
सुर्खेत क्षेत्र नम्बर 2 प्रतिनिधि सभा सदस्य उम्मेद्वार बनेका नेकपा एमालेका नेता नवराज राव ओतले आफूले निर्वाचन जितेमा 3 वर्षभित्रमा भूमिहीन र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको छ चुनावी प्रचारका क्रममा बराहताल गाउँपालिका कोडा नम्बर 5 मतदातासँग उहाँले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो रावतले बाढी पीडित र सुकुम्बासीको समस्या समाधानका लागि आफू गम्भीर रहेको भन्दै प्राथमिकताका साथ ती समस्या समाधानमा लाग्ने बताउनु भएको छ कार्यक्रममा सुर्खेत क्षेत्र नम्बर 2 प्रदेशसभा सदस्य उम्मेद्वार बन्नुभएका बिन्दमान विष्ट बस्ती विकास कार्यक्रमलाई उच्च महत्व दिँदै ठूला समथर स्थानमा एकीकृत बस्ती व्यवस्थापन सहित सहरीकरण गरिने योजना आफूसँग रहेको बताउनुभयो
यता वाम गठबन्धनले प्रदेश नम्बर 1 विभिन्न ठाउँमा पनि आफ्नो प्रचार प्रसारलाई व्यापक बनाएको छ हिजो विभिन्न ठाउँमा प्रचार प्रसारको कार्यक्रम गरेको छ वाम गठबन्धन प्रदेश क्षेत्र नम्बर 1 उम्मेद्वार ठम्बर विष्टले आफूले जितेमा सिमताको विकासका लागि अगाडि बढ्ने बताउनु भएको छ वाम गठबन्धनले खानीखोलामा गरेको भेलालाई सम्बोधन गर्दै विष्टले सिमता क्षेत्रको विकासका हिसाबले धेरै पछाडि परेकोले आफू चुनाव जितेमा सिमतालाई विकासको पहिलो प्राथमिकतामा राख्ने बताउनु भएको छ उहाँले मुलुकमा नयाँ अध्यायबाट समाजवाद स्थापना भएको भन्दै वाम गठबन्धन जित्नु अहिलेको आवश्यकता रहेको बताउनु भएको छ सभालाई समानुपातिक उम्मेद्वार सीता नेपालीले मुलुकमा भइरहेको राजनैतिक अस्थिरतालाई अन्त्य गर्न वाम गठबन्धनको उदय भएको बताउनुभयो।
मङ्सिर 21 गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि राष्ट्रिय जनमोर्चा सुर्खेतले चुनावी अभियान सञ्चालन गरेको छ। जनमोर्चा सुर्खेत क्षेत्र नम्बर 2 वीरेन्द्रनगरको 2 र 3 नम्बर वडामा घर दैलो कार्यक्रम सम्पन्न गरेको छ। राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवं प्रदेशसभा समानुपातिक उम्मेद्वार रत्नविक्रम राणा, समानुपातिक उम्मेद्वार राजकुमारी सुनार, प्रतिनिधि सभा उम्मेद्वार कृष्णा कुमारी रावल, प्रदेशसभा कका उम्मेद्वार जीवन साई लगायतका नेता कार्यकर्ताले जनताको घर दैलोमा पुगी जनमोर्चाका उम्मेद्वारलाई जित गराउन आग्रह गरेका छन्। अन्य पार्टीले पटक पटक जिते पनि समृद्ध सुर्खेत निर्माणको नाम भने बजाउने काम मात्रै गरेको उनीहरूले बताएका छन्।
भेरी खबरमा खेल खबरसँगै अन्य खबरहरू पनि बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले चुनावी खबर लगायत अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कम्युनिष्ट पार्टी डोल्पा जिल्ला सेक्रेटरी राजेश बुढालाई जिल्ला प्रहरी कार्यालय डोल्पाले नियन्त्रणमा लिएको छ। यही मङ्सिर 10 गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी उहाँलाई नियन्त्रणमा लिएको स्थानीय प्रशासनको भनाइ छ। जिल्ला प्रशासन कार्यालय डोल्पाले विप्लव नेतृत्वको नेकपा कम्युनिष्ट पार्टीका कार्यकर्ताले निर्वाचन विरोधी कार्य गरिरहेको हुँदा निर्वाचन अवधिभरसम्मको लागि नियन्त्रणमा लिएको जनाएको छ।
मङ्सिर 21 गते हुने प्रतिनिधि र प्रदेशसभा चुनावका लागि दाङमा 3,152 कर्मचारी खटाइने भएको छ। 394 मतदान केन्द्रमा 1-1 निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृत गरी 4 कर्मचारी र 2 सहायक कर्मचारी खटाइने जिल्ला निर्वाचन अधिकृत विजयराज कार्कीले बताउनुभयो। एउटा मतदान केन्द्रमा 8 दरले कर्मचारी खटाइने र मतदान केन्द्रका लागि आवश्यक स्वयंसेवक मतदान अधिकृतले सम्बन्धित केन्द्रमै पुगेर छान्ने कार्कीको भनाइ छ।
हुम्लाका अधिकांश गाउँमा निर्वाचन शिक्षा कार्यकर्ता गाउँमा नपुगेको पाइएको छ। जिल्लाका ताजाकोट, अदानचुली, सर्केगाड लगायतका अधिकांश गाउँपालिकामा मतदाता शिक्षा कार्यकर्ता गाउँमा नपुगेको पाइएको हो। निर्वाचन शिक्षा कार्यकर्ता गाउँमा नपुगेपछि आगामी मङ्सिर 10 गते हुने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन आउन 5 मात्रै बाँकी रहँदा मतदाता अलमलमा परेका छन्। पहिलेको भन्दा नयाँ संरचना अनुसार एकै पटक 3 मतपत्रमा 4 मतदान गर्नुपर्ने भएकाले मतदान गर्न अप्ठ्यारो हुने स्थानीयले बताएका छन्।
कैलालीको मोहना नदी पारीका गाउँ हौसलापुरलाई निर्वाचनको रौनकले भने छुन सकेको छैन। राज्यको दृष्टि पुग्न नसकेको यो ठाउँमा चुनाव लक्षित कार्यक्रम लिएर राजनीतिक दलहरू पनि पुगेका छैनन्। कैलाली गाउँपालिका 7 रामु चौधरीले चुनाव हुने सुनेको भन्दै अहिलेसम्म भोट माग्न कोही नआएको बताउनुभयो। भारतीय सीमा नजिकको गाउँमा भारतकै शिक्षा, वेशभूषा, संस्कार र मुद्रा प्रचलनमा रहेका छन्। स्थानीयले आफूहरूलाई गाउँमा एउटा विद्यालय र मोहना नदी झोलेङ्गे पुल आवश्यक रहेको भन्दै भाषण गर्नेलाई नभई काम गर्नेलाई मत दिने बताएका छन्।
स्थानीय तहका जनप्रतिनिधि र स्वास्थ्य कर्मचारीलाई अभिमुखीकरण गर्ने कार्यक्रम प्रदेश र प्रतिनिधि सभाको चुनावपछि मात्रै सुरु हुने भएको छ। कार्तिक महिनाभित्रमा अभिमुखीकरण सुरु गर्ने तयारी भए पनि चुनावका कारण ढिला हुने भएको स्वास्थ्य सेवा विभागले जनाएको छ। यही जिल्लामा पहिलो चरणको चुनावपछि कार्यक्रम सुरु गरिने भए पनि अधिकांश जिल्लामा भने चुनाव सकिएपछि मात्रै सुरु गरिने विभागले जनाएको छ। स्थानीय तहमा गएका कार्यक्रम तथा बजेटको कारणका लागि स्वास्थ्य मन्त्रालयले अभिमुखीकरण गर्न लागेको विभागका उपमहानिर्देशक डाक्टर चुडामणि भण्डारीले बताउनुभयो।
भेरी खबरमा अब लागौँ केही खेल खबरतिर। विभागीय टोली आर्मी क्लब झापामा जारी 287 गोल्ड कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। पहिलो सेमी फाइनलमा घरेलु टोली झापा 11-3 गोल अन्तरले हराउँदै उपाधि यात्रा तय गरेको हो। आर्मीलाई जिताउन नवयुग श्रेष्ठ र श्रेष्ठले 2 र दीपक लामाले 1 गोल गर्नुभयो। झापा पोखरा 11 हराउँदै र आर्मीले अर्को विभागीय टोली सशस्त्र प्रहरीलाई पराजित गर्दै सेमी फाइनल भिडन्त पक्का गरेका हुन्।
र महिला 2020 विश्वकपको एसिया क्षेत्रको छनौटमा नेपालले थाइल्यान्डसँग अङ्क बाँडेको छ। थाइल्यान्डले दिएको 91 रनको लक्ष्य पछाएको नेपालले 3 ओभर 4 बल खेल्दा 10 रन बनाएको अवस्थामा अङ्क बाँडेको हो। खेल बराबरी पछि नेपाल र थाइल्यान्डले 1-1 अङ्क बाँडेका हुन्। नेपाल बैङ्ककमा पहिले ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित 20 ओभरमा 6 जाँदा 90 रन बनाएको हो। थाइल्यान्डलाई मध्यम स्कोरमा समेट्न नेपालका सरिता मगरले 2, रुबिना छेत्री र करुणा भण्डारीले समान 1-1 लिनुभएको छ। 91 रनको लक्ष्यसहित जवाफी ब्याटिङ थालेको नेपालले 3 ओभर 4 बल खेल्दै 10 रन बनाएको अवस्थामा पानी परेपछि अङ्क बाँडिएको थियो। राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा शीर्ष 2 टोलीले नेदरल्यान्ड हुने 2020 विश्वकप छनौटमा स्थान बनाउनेछन्।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बाँकेमा ल्यान्डफिल साइट निर्माणका लागि जग्गा खरिद प्रक्रियामा अख्तियारको चासो, यही मङ्सिर 15 प्रतिवेदन बुझाउने छानबिन समितिको तयारी।
निर्वाचन विरोधी गतिविधि गर्नेलाई तत्काल नियन्त्रणमा लिन सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको निर्देशन। मतदाताले सुरक्षाको अनुभूति गर्ने गरी काम गर्न आग्रह।
निर्वाचन सुरक्षाको उचित व्यवस्था गर्न र मतदाता शिक्षालाई अझ प्रभावकारी बनाउनु पर्नेमा राष्ट्रिय मानव अधिकार आयोगको जोड। चुनावको अनुगमनका लागि आयोगले 200 बढी जनशक्ति खटाउने।
र महिला 2020 क्रिकेटमा एसिया क्षेत्रको छनौटमा नेपाल र थाइल्यान्डले अङ्क बाँडे। हवस् त, तपाईँ हाम्रो भेट अहिले 8 भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विशी बिदा हुन्छौँ। नमस्ते।